नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल वैशाख महिनाको 16 गते शुक्रबार, वैशाख कृष्ण पक्ष चतुर्दशी तिथि। तदनुसार अप्रेल 29 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज पनि काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यही 30 गते हुने स्थानीय तहको निर्वाचनको प्रसंगलाई प्राथमिकता दिँदै खबर बनाएका छन्। यो सँगै आर्थिक वृद्धि दर उत्साहजनक हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ। 6.5 खर्ब बढ़ेर अर्थतन्त्रको आकार 48.5 अर्ब पुग्ने अनुमान गरिएको छ। भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले परीक्षण उडान गरेको छ। यी प्रसंगहरू पनि प्राथमिकतामा छन् आजका पत्र पत्रिकामा। कार्यक्रमको शुरूमा हामीले लिएका छौं गठबन्धन विरूद्धको उम्मेद्वारी फिर्ता लिन देउवाको अपील शीर्षकको समाचार। गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले 5 दलीय गठबन्धनको अपरिहार्यलाई आत्मसात गर्दै साझा उम्मेद्वारहरूलाई विजयी बनाउन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। सभापति देउवाले हिजो अपील जारी गर्दै नेपाली कंग्रेस पार्टीकै नेतृत्वमा 5 दल बीच भएको स्थानीय तहको निर्वाचन सम्बन्धी तालमेलका विषयलाई कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो। उहाँले भन्नुभएको छ, 5 दलीय गठबन्धनको पटक पटक बसेको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि केन्द्रीय कार्यालय मार्फत पार्टीका 7 वटै प्रदेश, 77 वटै जिल्ला, सबै प्रतिनिधि सभा, क्षेत्रीय कार्य समिति लगायत पार्टीका सबै तह र निकायलाई निर्देशन गरिएको छ। उहाँले पार्टीका सबै सदस्यलाई अनुरोध र आह्वान गर्दा गर्दै पनि 5 दलीय गठबन्धनको निर्णय र सहमति अनुसार पार्टीका उम्मेद्वार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेद्वारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्ने स्मरण गराउनु भएको छ। साथै त्यस विपरीत नजान पनि उहाँले सचेत गराउनु भएको छ। उहाँले त्यस विपरीत पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेद्वारी दर्ता गरिएको र गठबन्धन गरिएका दलहरूका बीचमा भएको सहमति अनुसार उम्मेद्वारी छाड्नुपर्ने स्थानमा समेत उम्मेद्वारी दर्ता गराएको पाइएको उल्लेख समेत गर्नुभएको छ। यसैबीच स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेद्वार विरूद्ध भएको उम्मेद्वारी फिर्ता लिन आग्रह गरेको छ। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा हिजो बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेद्वार विरूद्ध जाने व्यक्तिलाई आफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको छ। संयन्त्रका सदस्य सचिव केशवराज जोशीका अनुसार गठबन्धनका उम्मेद्वार विरूद्ध बागी भएका सबै उम्मेद्वारलाई फिर्ता गर्न लगाउने र फिर्ता नगर्ने उम्मेद्वारको सूची बनाएर शीर्ष नेतृत्व समक्ष कार्यवाहीका लागि सिफारिश गर्ने निर्णय भएको छ। गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। तीस वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले 100 भन्दा बढ़ी प्रमुख पदमा उम्मेद्वार उठाउने दल बनेको छ। प्रमुख अध्यक्षमा कांग्रेस भन्दा एमालेका बढ़ी उम्मेद्वार, यो खबर राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेद्वारको मनोनयनको बिहिबार राति प्राप्त सूची अनुसार 753 स्थानीय तहमध्ये नेकपा एमाले 738 पालिकाको प्रमुख पदमा उम्मेद्वारी दिएको छ। प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेसले भने 646 पालिकामा मात्रै प्रमुख पदमा उम्मेद्वारी दिएको छ। आयोगको सूची अनुसार कांग्रेसले 107 पालिका प्रमुख र एमाले 15 पालिकामा प्रमुख पदमा उम्मेद्वारी दिएको छैन। एमालेका तर्फबाट स्थानीय तहको प्रमुखमा 291 जनाको उम्मेद्वारी पर्दा उपप्रमुख पदमा 286 जनाको उम्मेद्वारी परेको छ। यसैगरी कांग्रेसका तर्फबाट परेको उम्मेद्वारीको सूची अनुसार स्थानीय तहको प्रमुख पदमा 265 र उपप्रमुखमा सत्तारूढ़ गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट 218 जनाको उम्मेद्वारी परेको छ। यस्तै पालिका अध्यक्षमा एमालेका तर्फबाट 447 र उपाध्यक्षमा एमालेको 445 जनाको उम्मेद्वारी परेको आयोगले जनाएको छ। त्यस्तै कांग्रेसका तर्फबाट भने पालिका अध्यक्षमा 381 र उपाध्यक्षमा 360 जनाको उम्मेद्वारी परेको राजधानी दैनिकले छापेको छ। फेरि पनि स्थानीय तहको निर्वाचनकै प्रसंग, स्वतन्त्रलाई फकाउन दबाउन राज्य शक्ति परिचालित भन्दै कान्तिपुरले अग्रपृष्ठमा समाचार बनाएको छ। देशभरका पालिका प्रमुखमा 753 पद भए पनि गठबन्धनकै सहयात्रीबाट 1879 जनाको उम्मेद्वारी परेको छ, तर कांग्रेस र माओवादी शीर्ष नेतृत्वको सम्पूर्ण शक्ति भरतपुरमा केन्द्रित रहेको छ भन्दै कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। कान्तिपुरले नै कूटनीतिक बहस पन्छाएर चुनावी प्रचारमा परराष्ट्र मन्त्री शीर्षक दिँदै समाचार बनाएको छ। भू राजनीति र भू अर्थशास्त्रका लागि महत्वपूर्ण मानिने राय सिन्हा डायलगमा भाग लिन गएनन् मन्त्री खड्का भन्दै कान्तिपुरले छापेको खबर हो यो। बागी फकाउन राज्य शक्ति आयोगको चासो शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। स्थानीय निर्वाचन आचार संहिताको दफा पाँचमा लेखिएको छ, कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने यो व्यवस्था मन्त्री र स्थानीय जनप्रतिनिधिले पालना गर्नुपर्ने आचरण हो, तर संघीय सरकारका दुई मन्त्री बागी उम्मेद्वारी फिर्ता गराउन लागि परेका छन् भन्दै अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। यता नयाँ पत्रिकाले जहाँ भएको थियो रोचक प्रतिस्पर्धा शीर्षक दिँदै खबर छापेको छ। 2074 सालको स्थानीय तहको निर्वाचनको प्रसंग, 2074 को निर्वाचनमा देशभरका 753 मध्ये 312 स्थानीय तहका मेयर तथा अध्यक्षले 500 भन्दा कम मतान्तरले जित हात पारेका थिए। अझ 34 स्थानीय तहमा त 50 भन्दा कम मतले जितहार भएको थियो। झिनो मतान्तरले हारजित भएका ठाउँमा दलहरूले आफ्नै ढंगले अहिलेको निर्वाचनको परिणाम आकलन पनि गरिरहेका छन्, तर यसपटक थपिएका 36.5 लाख नयाँ मतदाताले दलहरूको आकलन फेरबदल गर्न सक्छन्। अघिल्लो निर्वाचनमा एमाले 121 स्थानीय तहको मेयर अध्यक्ष 500 भन्दा कम मतले जितेको छ, जसमा 37 नगरपालिका र 84 गाउँपालिका छन्। त्यस्तै कांग्रेसले ललितपुर महानगरपालिका, कलैया उपमहानगरपालिका, 38 नगरपालिका र 76 गाउँपालिका गरी 114 स्थानीय तहको मेयर अध्यक्ष 500 भन्दा कम मतान्तरले जितेको हो। एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीको चुनावी परीक्षण भएको छैन, तर अघिल्लो निर्वाचनमा थोरै मतान्तरले जित हार भएका स्थानीय तहमा निर्णायक बन्न सक्छ भन्दै नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। स्थानीय तह निर्वाचनका लागि देशभरका पालिकाका विभिन्न पदमा दर्ता भएका विभिन्न दल तथा स्वतन्त्र उम्मेद्वारको नावावली प्रकाशन भएको छ। स्थानीय तह निर्वाचनमा 35,221 पदमा 153,167 जनाको उम्मेद्वारी दर्ता भएको छ। कार्यक्रम अनुसार उम्मेद्वारी फिर्ता लिने आज अन्तिम दिन हो। हुम्लामा 38,000 मतपत्र पुर्याइएको छ। यो खबर पनि नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। मिटुमा जंगीय स्थापित, यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। काठमाडौँ महानगरपालिका हाँक्न उम्मेद्वारी दिएका केशव स्थापित आफूमाथि लागेको मिटु आरोपको प्रतिवाद गर्न नसकेर अभद्र रूपमा प्रस्तुत भएका छन्। नेकपा एमालेका तर्फबाट उम्मेद्वार बनेका स्थापितलाई काठमाडौँको धुम्बारा स्थित नेशनल कलेजमा बिहिबार आयोजित एक कार्यक्रममा सहभागीले मिटुबारे प्रश्न सोधेपछि उनी जंगिएका हुन्। कार्यक्रम प्रस्तुता भावना राउतले मिटु आरोपबारे प्रश्न सोद्धा स्थापित अभद्र किसिमले प्रस्तुत भए, तपाईँको फेस नाइस थुतुनो भएन, प्रश्न सुनेपछि जंगिँदै स्थापितले प्रतिक्रिया दिए। उनको यो अभिव्यक्तिलाई लिएर आम नागरिकले सामाजिक सञ्जालमा अहिले आपत्ति जनाइरहेका छन्। मिटुमा जंगी स्थापित नागरिकले अग्रपृष्ठमा छापेको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्क एसएमएस, हुरहुरी चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो NTTV, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन र सन्देशपछि कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा छापिएका अन्य प्रसंगहरू। बढ़्यो प्रति व्यक्ति आय। नेपालीको प्रति व्यक्ति आय वार्षिक 1,65,000 रूपियाँ पुगेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालमा राष्ट्रिय लेखा अनुमान तथ्याङ्क अनुसार चालू आर्थिक वर्षभित्र नेपालीको प्रति व्यक्ति आय $1,372 पुगेको छ। विभागका अनुसार पाँच वर्ष अघि नै करिब 1,20,000 रूपियाँ हाराहारी रहेको नेपालीको प्रति व्यक्ति आय यो वर्ष आएर 1,67,000 रूपियाँ पुगेको हो। चालू आर्थिक वर्षमा एकैपटक $181 बढ़ेर $1,372 पुगेको र यसअघि 2074-75 एकैपटक $129 बढ़ेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। आर्थिक वर्ष 2069-70 $814 रहेको नेपालीको प्रति व्यक्ति आय एक दशकमा $558 बढ़ेको छ। आर्थिक वर्ष 2073-74 पहिलो पटक $1,000 नागेको थियो। 2074-75 $1,138 2075-76 $1,159 2076-77 $1,126 झरेको प्रति व्यक्ति आए 2077-78 भने $1,191 पुगेको र अहिले $1,372 पुगेको हो। बढ़्यो प्रति व्यक्ति आए राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यता नागरिक दैनिकले चालू आर्थिक वर्षमा 5.84% आर्थिक वृद्धि दर अर्थतन्त्रको आकार 48.5 खर्ब शीर्षक दिँदै अग्रपृष्ठमा समाचार बनाएको छ। कोविड 19 कारण चालू आर्थिक वर्षको केही महिना प्रभावित भए पनि 5.84% मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ। विभागले बिहिबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार यस वर्ष उपभोक्ता मूल्यमा मुलुकको अर्थतन्त्र 5.84% विस्तार भई 48.51 अर्ब रूपियाँ पुग्ने अनुमान गरिएको छ। यस्तै आधारभूत मूल्यमा भने अर्थतन्त्र 5.49% बढ़ने प्रक्षेपण गरिएको छ। विभागले चालू आर्थिक वर्षको 6-9 महीनासम्मको अवधिमा मुलुकभर भएका आर्थिक गतिविधिका आँकड़ा तथा सूचनाको आधार र आगामी दिनमा हुने गतिविधिको अनुमान गरी अर्थतन्त्रको यो तस्विर सार्वजनिक गरेको हो। चालू आर्थिक वर्षमा अर्थतन्त्रको विस्तार कस्तो दरमा भयो भन्ने यकिन तथ्याङ्क भने दुई वर्षपछि मात्र निकाल्ने गरिन्छ नागरिकले छापेको छ। यता कारोबार दैनिकले आर्थिक वृद्धि दर उत्साहजनक हुने अनुमान शीर्षकमा यही प्रसंगलाई मुख्य खबर बनाएको छ। अर्थतन्त्र फागुनपछि चलायमान भएको तथा खुद उपभोगमा वृद्धि भएका कारण केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्ष 2078-79 अर्थतन्त्र उकालो लाग्ने अनुमान गरेको छ। बिहिबार विभागले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षमा कुल गृहस्थ उत्पादन जीडीपीको वृद्धि दर आधारभूत मूल्यमा 5.49% हुने प्रारम्भिक अनुमान छ भने उपभोक्ता मूल्यका आधारमा 5.84% आर्थिक वृद्धि हुने अनुमान छ। विभागले 6-9 महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकड़ा तथा सूचनाहरूका आधारमा तथ्याङ्क अनुमान गरेको हो। कारोबारको खबर हो यो। 7.5 खर्ब बढ़ेर अर्थतन्त्रको आकार 48.5 खर्ब पुग्ने कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको खबर हो यो। चालू आर्थिक वर्ष 2078-79 नेपालको कुल गृहस्थ उत्पादनको आकार 48.5 खर्ब नाग्ने अनुमान सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले चालू आर्थिक वर्ष 2078-79 राष्ट्रिय लेखा तथ्याङ्क सम्बन्धी विवरण सार्वजनिक गर्दै गत वर्षको भन्दा यस वर्ष जीडीपीको आकार 5.74 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण गरेको छ। कृषि र उद्योग क्षेत्रको योगदान घट्दा सेवा क्षेत्रको बढ़ेको छ। प्रति व्यक्ति आय 1,65,649 रूपियाँ पुगेको छ। सरकारले चालू आर्थिक वर्षको वार्षिक बजेट मार्फत 7% आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखेको थियो तर दात्री निकायले भने सरकारको यो लक्ष्य प्राप्त गर्न नसकिने भन्दै यसअघि नै आफ्ना सर्वेक्षण सार्वजनिक गरिसकेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले गत साता मात्रै वर्ल्ड इकोनोमिक आउटलुक डाटाबेस 2022 सार्वजनिक गर्दै नेपालले सन् 2022 4.1% आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरेको छ। यद्यपि यही अप्रेलमा नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व ब्याङ्कले नेपालको यस वर्षको आर्थिक वृद्धि दर 3.7% बराबर रहने प्रक्षेपण गरेको छ। त्यसै गरी एसियाली विकास ब्याङ्क एडीबीले पनि नेपालले लक्षित आर्थिक वृद्धि दर हासिल गर्न नसक्ने प्रक्षेपण सार्वजनिक गरेको थियो। एसियन डेभलपमेन्ट आउटलुक 2022 प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले सन् 2022 नेपालको आर्थिक वृद्धि दर 3.9% रहने प्रक्षेपण सार्वजनिक गरेको छ। कान्तिपुरले छापेको छ। अब अन्य प्रसंग एकैछिनमा, त्योभन्दा अगाडि आजका पत्र पत्रिकाले छापेका सम्पादकीयहरू हेरौं। सत्ता दुरूपयोग विहीन निर्वाचन शीर्षकमा नागरिक दैनिकले सम्पादकीय छापेको छ। केन्द्रमा नेताहरूलाई गठबन्धन जोगाउने जति चटारो छ त्यस्तै गाह्रो स्थानीय तहका कार्यकर्तालाई पनि भएको छ। गठबन्धनमै लाग्दा स्थानीय स्तरको आफ्नो राजनीतिक भविष्य समाप्त हुने समस्या तीनले देखेका छन्। चितवनकै मेयरको उम्मेद्वारीलाई हेर्दा पनि बुझ्न सकिन्छ। नागरिकको सम्पादकीय हो जहाँ स्वार्थ समूहले चलाउँछ अर्थतन्त्र। मुलुकको अर्थतन्त्रको प्रसंगलाई अन्नपूर्ण पोस्टले सम्पादकीयमा उल्लेख गरेको छ। मुलुकको आर्थिक अवस्था जर्जर अवस्थामा पुग्दैछ, विज्ञहरूले यसै भनिरहेका छन्। अर्थमन्त्री र सरकारले जसरी तसरी ढाकछोप गर्न खोज्दा पनि तथ्याङ्कहरूले उनीहरूको दावी सत्य साबित गर्दैन। सत्य त विज्ञहरूकै चेतावनी नजिक देखिन्छ, अर्थात अर्थतन्त्र संकट उन्मुख रहेको छ। विदेशी मुद्राको संचित निख्रने डर पैदा भएको छ, आयात अवधि बढ़ेको छ। चालू आर्थिक वर्षको 9 महिना चैतसम्म 14.66 खर्ब रूपियाँको आयात भएको छ। चैतमा मात्रै 1.57 खर्ब रूपियाँको सामान नेपालले बाहिरबाट किनेको छ। यो बितेको यही समय अवधिको दाँजोमा 31.97% बढ़ी हो। सामान विदेशबाट किनेर उपभोग गर्ने क्षमता हुनु त राम्रै हो, तर त्यसको नकारात्मक असर के भने देशको विदेशी मुद्राको ढुकुटी घट्दै जान्छ र अर्थतन्त्र कमजोर हुन्छ। अन्नपूर्ण पोस्टले सम्पादकीयमा उल्लेख गरेको छ। हप्तामा दुई दिन विदा दिने प्रसंगलाई गोर्खापत्रले सम्पादकीयमा उल्लेख गरेको छ। सरकारले आउँदो जेठ 1 गतेदेखि लागू हुने गरी हप्तामा 2 दिन सार्वजनिक साप्ताहिक विदा दिने निर्णय गरेको छ। सरकारको निर्णयसँगै अब हप्तामा 5 दिन मात्र सरकारी तथा सार्वजनिक कार्यालयहरू संचालनमा आउनेछन्। नेपालमा सातामा शनिबार तथा आइतबार सार्वजनिक विदा दिने निर्णय गरिएको यो पहिलो पटक भने होइन। 2 दशक अघि नै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकी पालामा सरकारी खर्चमा मितिवेयिता अप्नाउन यो नीति लागू गरिएको थियो। आशातीत परिणाम नआएपछि यो निर्णय खारेज गरेर पुनः शनिबार मात्र सार्वजनिक विदा दिने नीति अख्तियार गरियो। त्यसो त विश्वका अधिकांश मुलुकमा शनिबार तथा आइतबार सार्वजनिक विदा दिने प्रचलन रहिआएको छ। पेट्रोलियम पदार्थको खपत नियन्त्रणमा लक्षित यो निर्णय मात्र सुदृढ अर्थतन्त्रका लागि पर्याप्त देखिँदैन। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको क्रमशः विस्थापन गरी विद्युतीय सवारी साधनको अधिकतम उपयोग आवश्यक छ। 2 दिने सार्वजनिक विदा ऊर्जा खपतका अतिरिक्त कार्यालयमा प्रयोग हुने पानी, बिजुली, टेलिफोन आदि विषयमा हुने खर्च कटौतीका दृष्टिकोणले पनि निकै सकारात्मक नै हो। यसको प्रभावकारी कार्यान्वयन गर्न सकिएमा यसबाट हुने सकारात्मक प्रभाव सबैले महसुस गर्नेछन्। गोर्खापत्रकले सम्पादकीयमा उल्लेख गरेको छ। यता कान्तिपुरले विद्यालयमा तत्काल 2 दिन विदाबारे पुनर्विचार गर्न आवश्यक छ भन्दै सम्पादकीय उल्लेख गरेको छ। पत्र पत्रिकाले छापेका सम्पादकीयपछि अब अन्य प्रसंगहरू। फेवादेखि बेगनाथसम्म मेट्रो रेलको प्रस्ताव गरिएको छ। पोखराको स्थानीय तहलाई लक्षित गर्दै गठबन्धनले घोषणा पत्रमा यो विषय उल्लेख गरेको छ। नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। 5 दलीय गठबन्धनले बिहिबार घोषणा पत्र सार्वजनिक गर्दै फेवातालदेखि बेगनासतालसम्म मेट्रो रेल चलाउने उल्लेख गरेको छ। वर्षौंदेखि थन्किएको योजना अझैसम्म कार्यान्वयनमा आउन नसकेको अवस्थामा दलीय गठबन्धनबाट पोखरा महानगरपालिकाका मेयर उम्मेद्वार धनराज आचार्यले फेवा टू बेगनास कनेक्टिभिटी मेट्रो रेल चलाउन सक्ने योजना सहितको घोषणा पत्र सार्वजनिक गरेका हुन्। गठबन्धनले पोखरा महानगर 5 दलीय गठबन्धन सरकार विकास हामी सबैको अधिकार भन्ने नारासहित घोषणा पत्र सार्वजनिक गरेको हो भन्दै नागरिक दैनिकले अग्रपृष्ठमा प्राथमिकता दिँदै खबर छापेको छ। सय दिनदेखि त्रिवीमा तालचा लागेको छ, यो खबर गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। त्रिभुवन विश्वविद्यालयमा तालचा लागेको 100 दिन पुगेको छ। मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल भएको छैन। विभिन्न वाहनामा हुने आन्दोलनका कारण उच्च शिक्षाको 80% भन्दा बढ़ी भार बोकेको उक्त संस्था शैक्षिक, प्रशासनिक तथा आर्थिक रूपमै लथालिङ्ग बनिसकेको छ। आन्दोलनकारीसँग छलफल गरेर समस्या समाधानका लागि पहल भए पनि वार्ता सफल नहुँदा विश्वविद्यालयको छवि अन्तर्राष्ट्रिय स्तरमै धूमिल हुन सक्ने भन्दै यस क्षेत्रका विज्ञले चिन्ता समेत व्यक्त गरेका छन्। 100 दिनदेखि त्रिवीमा तालचा, ताला लगाउँदैमा कसैले कसैलाई बहादुर भन्दैन, माथेमा शीर्षकमा गोर्खापत्रले छापेको छ। छा। विमानको शौचालयमा लुकाएर दुवैबाट सुन तस्करी भएको छ। 2 करोड़को सुनसहित विमानस्थलका 3 कर्मचारी पक्राउ परेका छन्। यो खबर नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै मिलेमतोमा विमानको शौचालयमा लुकाएर दुवैबाट सुन तस्करी भएको छ। बिहिबार करिब 2 करोड़ मूल्य बराबरको 2 किलो 350 ग्राम तस्करीको सुनसहित विमानस्थलका 3 कर्मचारी पक्राउ परेका छन्। दुवैबाट आएको हिमालय एयरलाइन्सको शौचालयमा लुकाइएको सुन पास गराउने क्रममा 3 सफाई कर्मचारी पक्राउ परेका छन्। विमान सफा गर्ने सुनगावा कम्पनीका कर्मचारी द्वय सुमन तामाङ र भीम अवालेलाई प्रहरीले तस्करीको सुनसहित पक्राउ गरेको छ। उनीहरूको सुपरभाइजर ताराकान्त चौधरीलाई पनि मिलेमतोको आशंकामा पक्राउ गरेको छ। उनीहरूले यसअघि नै संगठित रूपमा सुन तस्करी गर्दै आएको प्रहरीको आशंका पनि रहेको छ। नयाँ पत्रिकाले छापेको छ। अब खेलकुदको प्रसंग। राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट असन्तुष्टि जनाएका खेलाड़ीको समूहले घुमाउरो भाषामा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारीको बर्खास्तीलाई नै मुख्य विषय बनाएका छन्। भगौड़ा र विद्रोहीको संज्ञा पाएको खेलाड़ीको समूहले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाहिर आएको यो विषयमा सत्य तथ्य छानबिन गरी दोषीलाई कार्यवाही गर्न जोरदार माग गरेको हो। असन्तुष्ट खेलाड़ीको समूहले अखिल नेपाल फुटबल संघ एन्फासँगको छलफलबाट नै समस्याको समाधान निस्कने बताएका छन्। खेलाड़ी प्रशिक्षक विवाद उत्कर्षमा अल्मुताइरीको बर्खास्ती बटमलाइन राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।